نستعين به ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له اشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى اله واصحابه وسلم تسليما كثيرا كثيرا اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ما لكم لا تؤمنون بالله والرسول يدعوكم لتؤمنوا بربكم وقد اخذ ميثاقكم ان كنتم مؤمنين صدق الله العظيم محترم بزرگوں اور بھائیوں اللہ تبارک و تعالی نے دین کی اور ایمان کی نعمت کو سب سے بڑی نعمت بنایا ہے ایمان کی نعمت کے مقابلے میں دنیاوی نعمتوں کو تو مقابلے میں ڈالنا بھی غلط ہے
We can't even compare any of the worldly things to the blessing of Iman.
جیسے کسی بہت بڑے پہلوان کو دو سال کے بچے کے مقابلے میں ڈال دیں.
It's as if you put some big bodybuilder or some wrestler in comparison to a 10-year-old kid.
تو یہ مقابلہ خود غلط ہے.
There's no comparison. That competition is outdated. It doesn't make sense.
اس لیے ایمان کی نعمت کے مقابلے میں دنیا کی نعمت کو تو نعمت کی شمار میں نہیں رکھا جا سکتا اس کے لیول کے اعتبار سے
That's why in comparison to Iman, you can't compare any of the worldly benefits.
اور یہ دنیا کی بڑی نعمتوں کا معاملہ ہے
These are the big things of the worldly benefits.
دنیا کی جو نعمتیں ہم چھوٹی سمجھتے ہیں ان کا تو حساب ہی نہیں ہے
And the minor worldly things, we can definitely not compare
them. مگر ایمان والے کے ساتھ سب سے افسوس کی بات یہ ہے کہ وہ دنیاوی نعمتوں کو نعمت سمجھ کے اس کے حاصل کرنے میں اس کے استعمال کرنے میں لگا ہوا ہے
But sadly, what we see is the people of Iman, they are busy in trying to accumulate the things of this world.
اگر ایمان والا کچھ پیسے کما سکتا ہے اس کے پاس ایسا علم ہے ایسا ہنر ہے جس سے کچھ پیسے بنتے ہیں تو سمجھتا ہے کہ میں اپنا وقت بہت قیمتی بنا رہا ہوں
If someone uses his time to earn money, he has some knowledge, he has some skill, which he uses to earn money, he thinks he is very special, that I have a special gift that I can earn some money.
اور اگر وہ زیادہ پیسے بناتا ہے تھوڑے وقت میں تو وہ دوسروں کے مقابلے میں بولتا ہے کہ میں نے اپنا وقت بہت زیادہ قیمتی بنا لیا ہے
And if in comparison to other people he makes more money, less time, he compares himself and says, oh, I am much more valuable than those who make less money and less time.
حالانکہ ایمان نے اس کو جو نظریہ دیا تھا اس نظریے سے نہ اس نے سوچا اس کو نہ اس کو اس نے تجزیہ کیا اس کا انالائز کیا
Whereas this type of thinking does not behoove someone who is a believer. But Iman does not show us to think in this way and to have this sort of
اس لیے کہ ایمان تو یہ کہتا ہے کہ تھوڑا سا صبح کے وقت میں یا شام کے وقت میں کوئی آدمی دین کا کام کر لے تو وہ پوری دنیا اور دنیا سورج اس پر طلوع ہوا سب سے بہتر ہے
Whereas Iman tells us that even if you do a little amount of effort and you do the effort of deen after the rising of the sun that is more valuable then whatever the sun rises upon, meaning the whole world and whatever it contains.
یعنی آدمی ایمان والے کا جو وقت قیمتی ہوتا ہے وہ تھوڑا سا وقت اس کا اللہ کے دین کی محنت سے جو قیمتی ہوتا ہے ایمان کے کام سے جو قیمتی ہوتا ہے وہ خیر و مما طلعت علیہ الشمس ہے تو جو آدمی $100 بناتا ہے گھنٹے میں $200 بناتا ہے $1,000 بناتا ہے سرجن ہے कोई और बड़ा काम करता है, कोई बड़ा बिजनेसमैन है, एक दिन के उसके हज़ारों में लाखों डॉलर बन जाते हैं, तो समझते वक्त बहुत ज़्यादा कीमती हो गया। हालांकि अगर थोड़ी देर अल्लाह के दिन की मेहनत में वो लग गया, तो जिस पर सूरज तुलू हुआ, जिसमें सारे डॉलर हैं, जिसमें सारे पैसे हैं, सोना है, चांदी है, हीरे हैं, जवाहरात हैं, ज़मीन है, प्रॉपर्टी है, सब पे भारी है।
Whereas Iman tells us that a few minutes for the effort, meaning doing effort of deen and doing some amal, that is more valuable than anything that we consider valuable. We think if I make $100 an hour, $200, maybe $1,000 an hour, or even more if you have some special skill, or if you are a special businessman, you make $1 million a day or whatever it may be, we think that is someone who's smart and someone who can use his time valuably, efficiently. But in comparison, deen is telling us no. Someone who invests a few minutes for effort for deen, he makes more than anything that the whole sun rises on. Meaning that whatever the sun has, whatever this world has, and whatever it contains, all the gold, all the diamonds, all the silver, emeralds, rubies, all the wealth that this world contains is more, that amal is more valuable than all that combined.
मगर ये बात सही है या झूठ है, ये कैसे तय करेंगे?
But if this is true or not, how do we know?
क्या हमारा दिल यकीन कर रहा है इस बात पे कि ये बात सही है?
Meaning, does our heart testify that is this true or not?
ईमान के डर की वजह से हम ये तो नहीं बोल सकते कि ये गलत है।
And alhamdulillah, because we have some iman, we are fearful to say that no, this is not true.
क्यों इस वजह के नबी का फरमान है?
Because the saying of Nabi sallallahu alaihi wasallam.
मगर उसको झुठलाएं कैसा?
And we can't deny Nabi sallallahu alaihi wasallam.
अगर हमारे दिल की जो कैफियत है वो totally इसको झुठलाती है।
But the reality in our hearts completely denies what we are saying.
इसलिए कि अगर वो सच्चा मानता दिल,
Because if you really believe in that,
तो ये पैसों के कमाने को अपने वक्त का जिया समझता।
He would think that me earning money is a waste of my time.
इस पैसों के कमाने वाले इल्म को अपनी उम्र का जिया समझता।
And he would think that to gain the knowledge to earn money is a waste of my time.
कि मैं तो यहाँ सुबह के वक्त में या शाम के वक्त में इससे ज्यादा कमा सकता था।
That if I had done amal, deeni amal, I could have made so much more.
जो मैं पूरी जिंदगी में नहीं कमा सकता।
That I could have made my whole life.
मगर इसका एक यकीन है, ये सही है बल्कि।
But the yakin that we have to have is this true or not?
बस हम वहीं खड़े हैं।
And that's where we are.
مذاکرہ اس لیے ہے کہ وہ بات کے یقین صحیح ہونے کا یقین دل میں آ جانا.
So that's why we have this مذاکرہ, to get the yakin of these things into our hearts. Understand?
ایمان نام ہے بات کو ماننے کا.
Iman means to accept certain things.
اعتماد کرنے کا.
And to believe and testify certain things.
صرف حضور کے کہنے کی وجہ سے سچا سمجھنے کا.
Just to believe in something because Nabi sallallahu alaihi wasallam said something.
आपने चूंकि फरमा दिया इसलिए सही है वो।
Because he said it, sallallahu alaihi wasallam, it has to be true.
और ऐसा सच्चा समझना कि वो उतर जाना कि ये सच है।
And to believe it in such certainty that it enters our hearts.
इतना उतर जाना कि उसके खिलाफ की चीज बाकी नहीं रहना।
And in such certainty that we deny and deny anything other than that.
क्योंकि जब उतना सच आदमी के अंदर उतरता है जिसके खिलाफ बाकी नहीं रहता, तो उसी को शहादत बोलते हैं।
And if something enters into our heart in such a way that we deny anything else, that means shahada, to testify to something.
इसीलिए कलमा सिर्फ कलमा पढ़ना काफी नहीं है, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह पढ़ना काफी नहीं है।
That's why it's not just enough to say la ilaha illallah muhammadur rasulullah.
बल्कि अशहदु अन ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मदुर रसूलुल्लाह पढ़ना जरूरी है।
But we have to say I testify, अशहदु अन ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मदुर रसूलुल्लाह. Not to say I believe there's no God but Allah, but I testify to the fact there's none worthy of worship Allah, and I testify to the fact that Muhammad sallallahu alaihi wasallam is his messenger.
नहीं देखने के बावजूद देखने से ज्यादा यकीन।
So to believe in something more than to believe in something without seeing, more than seeing with seeing.
शहादत उसको बोलेंगे। शहादत आदमी उसी के देता है जिसको वो देखता है।
Because that's called testifying. Because we testify to something to that which we have seen.
ये तबलीग का काम होने से पहले एक गांव में कुछ लोग रहते थे।
Before the effort of dawah, some people used to live in a village.
यानी उस गांव में पहुंचने से पहले तबलीग का काम।
But I mean before this effort reached this particular village.
तो वो गांव वालों का अजीब मामला था, वो किसी को अजान देने नहीं देते थे.
And these people, the village, would not let anybody give azan.
हालांकि सारे मुसलमान थे.
Even though they were all Muslims.
नमाज भी नहीं पढ़ते थे.
They didn't pray either.
ना किसी को अजान देने देते थे.
Nor would they let anybody say azan.
अगर कोई अजान दिया तो दो तीन बुड्ढे आके खड़े हो जाते थे.
If somebody would say azan, a few old people would come.
बोलते थे कि तू क्या बोला.
And they would ask, what did you say?
तो बता के मैंने कहा अशहदु अल्ला इलाहा इल्लल्लाह मैं बोला.
He said, अशहदु अल्ला इलाहा इल्लल्लाह.
तो बोले गवाही किसको बोलते हैं, देखे तो देना ना.
He said, I testify that there is no word of worship of Allah. Then they asked him,
तो देखा क्या अल्लाह को.
He said, did you testify? Have you seen Allah?
तू भी कैसा बोल रहा.
So how can you say that?
फिर अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह पे भी ऐसे ही पकड़ते थे.
Then they would also ask him, said, I testify that Muhammad sallallahu alaihi wasallam is messenger of Allah. He said, have you seen him?
उसको उतार देते थे बीच में से.
And they would stop him in the middle of azan. They would stop.
अजान देने ही नहीं देते थे उसको.
And they would not let him finish his azan.
जब तू देखा नहीं हुजूर को तो कैसे बोल रहा है.
He said, if you haven't seen Nabi sallallahu alaihi wasallam, how can you say that?
देखा ही नहीं अल्लाह को तो कैसे बोल रहा है.
If you haven't seen Allah, how can you say that?
क्योंकि उनके पास ये और अजीब लोग थे. वो दाढ़ियां बड़ी बड़ी थी उनकी.
But they had these strange look. They had big beards.
और नमाज एक नहीं पढ़ता था.
But no one would pray.
उनसे पूछे भाई तुम दाढ़ियां क्यों रखे हुए हैं.
So they would ask, why do you have these big beards?
तो बोले सहंदी पीने में सहूलत होती, कचरा यहीं अटक जाता हूँ. शराब पीने में सहूलत होती, इंडिया से शराब पीने में कचरा अटक जाता है.
इधर वो इट्स इजीियर टू ड्रिंक अल्कोहल बिकॉज़ ऑल द लेफ्ट ओवर दिस
गाइस. इधर से पीते थे ऐसा.
अच्छा जी जारी बनाना. इट्स इजीियर टू ड्रिंक अल्कोहल देयर एंड द बियर वुड एक्ट एज़ अ स्ट्रेन फॉर देयर अल्कोहल.
हमारे वाले साहब रहमतुल्लाह अलैह पहली मर्तबा जमात लेके गए थे उस बस्ती.
दिस इज नॉट सम स्टोरी. सेड माय फादर took the first amount to this particular village.
और ऐसी अल्लाह ने उनसे मेहनत कराई कि पूरी बस्ती मुसलमान हो गई और 100% नमाजी हो गए.
Alhamdulillah through the effort of his father that mashallah the whole 100% people became Muslims and they all started praying.
बड़े किस्से हैं उस बस्ती के.
There's a lot of stories from that village.
मतलब यह है कि शहादत का मतलब होता है कि दिल के अंदर एक ऐसा यकीन उतरना कि उसके खिलाफ की बात बाकी नहीं रहना, जैसे आंखों से देखने के बाद खिलाफ की बात बाकी नहीं रहती.
The point is, when you say testify, it means to believe in something such that there's no doubt in what you are saying.
हज़रत जी मौलाना साहब दामाद बरकात आजकल ये फरमा रहे हैं कि ईमान के मामले में हम लोग इतने गाफिल हो गए हैं कि दीन के अमल के मामले में भी उतने गाफिल नहीं थे. यानी अमल फिर भी है लेकिन ईमान पे मेहनत नहीं है.
Imam Sa'd Dawud Barakat is saying that in the matters of iman we're becoming very lazy in the sense that even in as far as our amal we do more amal rather than the amount of effort we're doing for our iman.
हालांकि ईमान सबसे ज्यादा मेहनत की चीज है.
Even though iman is the most thing that we should make effort upon.
और ईमान मुसलसल मेहनत की चीज है.
And it takes a continuous effort.
और ईमान ذاتی طور پر مطلوب ہے.
And that is matlub, that is what's desired.
नहीं नहीं उसका मतलब ये जाहिर करना है कि आमाल के मुकाबले आमाल के इल्म के मुकाबले में ईमान एक ऐसी चीज़ है कि वो अपनी ज़ात में मकसूद है. दूसरा इल्म जो है वो अपनी ज़ात में तो मकसूद नहीं है ना, अमल के लिए मतलूब है वो.
मीनिंग दैट ईमान इज द फाइनल गोल, दैट्स आवर फाइनल डेस्टिनेशन. इल्म इज देयर टू टेक अस टू दैट फाइनल डेस्टिनेशन, इज अ मींस टू गेट देयर, बट द फाइनल डेस्टिनेशन इज द accumulation of that iman.
Roza rakhna hai misal ke taur par.
For example, to fast.
Roza rakhne ka ilm zaruri hai.
You need to know the do's and don'ts of fasting.
Apne roze ke masail seekh liye kisi alim se.
So now you've learned the rules of fasting from an alim.
और मसाइल सीख के रोजा रख लिया आपने.
And now you started fasting.
तो जैसे आप सीख लिए तो रोजे के इल्म से फारिग हो गए आप.
But after you have learned the rules of fasting, now you are free from that effort to learn the rules because you already fasted.
जब भी रोजे का वक्त आता रहेगा आप रोजा रखते रहेंगे.
So when it's time to fast, you fast.
लेकिन अब रोजे के इल्म सीखने की जरूरत बाकी नहीं रही आपके लिए.
Now you don't have to go and relearn the rules for fasting.
ऐसे ही zakat है.
Similarly for zakat.
ऐसे ही हज है.
And for hajj.
ऐसे ही नमाज है.
And for praying.
ऐसे ही वजू है.
And wuzu.
ऐसे ही तहारत और गुस्ल है.
And for going to bathroom.
ऐसे सारी चीजें हैं. ईमान का मामला ऐसा नहीं है कि आपने ईमान सीख लिया, हमने ईमान सीख लिया उसके बाद हम फारिग हो गए.
ईमान इज नॉट दैट वे. ईमान इज नॉट दैट ओह नाउ आई लर्नड ईमान नाउ आई एम फ्री आई कैन डू समथिंग. नो, ईमान इज द गोल.
ईमान में अल्लाह की बड़ाई होती है.
Because in iman we talk about the greatness of Allah.
अल्लाह की बड़ाई बोलना एक ऐसी चीज है कि वो बोलना ही बोलना वही काम है.
Because to talk about the greatness of Allah, that in itself is the goal.
उसे फरागत नहीं होती।
There's no freedom from that.
आप अल्लाह की बड़ाई बोल चुकी हैं ना, आप फारिग हो गए।
Because now you say, oh, I've said the greatness of Allah, now we have to do something else.
इस्लाम में उसकी इतनी ज़्यादा अहमियत है।
There's so much importance to this.
और अहकाम को कुछ ऐसे अंदाज में रखा गया है।
And they've been given such importance.
जैसे नमाज ही को आप ले लीजिए।
Like for example, prayer.
रोजाना अजान होती है।
Every day that we have अजान.
अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाह बड़े हैं, अल्लाह बड़े हैं।
We're reminded every day that Allah is the greatest, Allah is the greatest.
और चार मर्तबा।
And four times. In the अजान.
एक अजान में चार मर्तबा हम शुरू में बोलते हैं।
Meaning in the beginning of अजान we say God, Allah is the greatest four times.
हज़रत मौलाना यूसुफ साहब रहमतुल्लाह अलैह के बयान में ये है, वो फरमाया करते थे, सुना कि चार चीज़ों से चूँकि पूरी दुनिया बनी हुई है, ये आग, पानी, मिट्टी, हवा से, तो जो कुछ भी मुरक्कब है वो इन चारों का है, तो चारों से बड़ाई बोलने का मतलब ये है कि जो कुछ बनी हुई चीज़ें हैं इन सब से अल्लाह ही बड़ा है।
So you said that there's one wisdom behind saying this four times is that normally back in the day you used to think that the earth is created from four generic materials, meaning earth, wind, fire and water. These are the general, the foundational materials of creating earth.
जितने भी नबातात हैं, जमादात हैं, हैवानात हैं, इंसान हैं, ये सब इनसे ही बना हुआ है।
All these vegetations and animals and humans, all they're made from these four fundamental ingredients.
चाहे वो समंदर की मखलूक हो, चाहे खुशकी की मखलूक हो।
Either they're from on land or in the ocean. They're all these fundamental
things. जितने भी नबातात हैं, सारे के सारे उगने वाली चीजें सब इसी से बनी हुई
हैं। All plantations, all vegetation, these are all grow from these foundational things.
इंसान भी इसी से बना हुआ है।
Even humans.
और so जमीन, we, और जमीन जमीन के अंदर के खजाने पूरे इसी से बने हुए हैं।
And all the treasures of the earth are also created from these things. So when we negate these four things, that's what Maulana Yusuf Rahmatullah is saying, is that we say them four times to negate each individual of these four foundational ingredients.
हर नमाज का वक्त आते ही सबसे पहले मुसलमान के कान में ये बात डाली जाती है।
So soon as the time for prayer starts, this announcement is made for everyone to make these things into our hearts that Allah is greater than all of these things.
और ये बोलने वाले के लिए भी है, सुनने वालों के लिए भी है।
It's for the one who's saying it and also for those that are listening.
ये मतलब नहीं कि जो सुना रहा है दूसरों को अजान दे के उन्हीं के लिए है।
It's not that just for the one who's saying it. No.
बोलने वाले के लिए भी बराबर है और सुनने वाले के लिए भी
बराबर है। It's for the one who's saying it, meaning the one and those that are listening.
इसलिए दावत जो होती है वो सबके लिए बराबर होती है।
That's why da'wah is for everyone.
इसीलिए ये दावत तामा है।
That's why this is the complete invitation.
अल्लाह रब्बा हाजी दावत तामा।
Means the du'a of the adhan, oh Allah, this is the complete invitation.
अच्छा, उससे आप फारिग हो गए, मस्जिद को आ गए।
So now that you've heard the adhan, you come to the masjid.
आते आपको तहियतुल मस्जिद पढ़नी है।
Then you pray the two rakat tahiyatul
masjid. अब नमाज कहाँ से शुरू करेंगे?
So where are you going to, how do you start prayer?
अल्लाह अकबर से शुरू करेंगे।
अल्लाह अकबर again.
रुकू में जाते हुए यही है।
When you say in the rukoo, same thing.
सिजदे में जाते हुए यही है।
सजदा, same thing.
सिर्फ एक जगह है कि रुकू से उठते हुए आप बजाय अल्लाह अकबर के समी अल्लाह लिमन हमीदा बोलते हैं।
Only when you get up from rukoo, you say समी अल्लाह लिमन हमीदा।
और ये एक बहुत बड़ा राज है।
And this big secret wisdom behind it.
असल में ये अल्लाह का जुमला है।
In reality, this is the sentence of Allah.
जो नबी की जुबान से निकल गया था।
Which came from the mouth of Nabi sallallahu alaihi wasallam.
उस वह उस इत्तेहाद की वजह से, उस फनायत की वजह से जो अल्लाह में हुजूर को हो गया था।
And because of the overwhelming feeling that Nabi sallallahu alaihi wasallam had, about Allah.
इसलिए उस जुमले को as it is रख दिया गया है।
That's why we kept that sentence as it is in the prayer.
क्योंकि समी अल्लाह कौन बोल रहे हैं?
Because who say this?
अल्लाह ने सुन लिया।
Then Allah has heard.
समी अल्लाह बोल के अल्लाह ही बोल रहा है कि अल्लाह ने सुन लिया,
तूने
मेरी हमद बयान की, अल्लाह ने सुन लिया तेरी बात।
अल्लाह
का जुमला था जो नबी की जुबान से निकल गया, तो इतना प्यारा अल्लाह ताला को लगा, उसको एज इट इज रख दिया गया। बकिया तमाम इंतकालात में अल्लाह अकबर। आप सुन्नत से फारिग हो गए, फर्ज में आएंगे तो फिर जो है ना मुअज्जिन वही इकामत कहेगा।
Now when you come for first prayer, the same thing, the इकामत, the मुअज्जिन the same
thing. अलिकामा मिसलुल अज़ान, इस वजह से आपके पास इकामत में और अज़ान में फ़र्क नहीं है।
The इकामत सेम वर्ड है अज़ान,
क्योंकि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया अलिकामा मिसलुल अज़ान। जो लोग एक एक मरतबा कहते हैं उनकी भी दलील है। مگر جیسے اقامت سے فارغ ہوں گے آپ تو پھر امام وہی بولتا ہے.
And then as soon as the imam, the muezzin says free from iqamat, then the imam says the same thing, Allahu Akbar.
پھر اس سے آپ کے بعد آپ سنت پڑھتے ہیں آپ پھر یہی بولتے ہیں.
And then afterwards you pray sunnah, same thing.
نفل پڑھتے ہیں پھر یہی بولتے ہیں.
You pray nafil, same thing.
زہر میں آپ یہ کر کے گئے تھے جب عصر میں آتے ہیں تو پھر یہی کہتے ہیں.
After you finish zohar, when you come back for asr, same thing.
پھر مغرب میں آتے ہیں پھر یہی کہتے ہیں.
You come for maghrib, same thing.
بچپن سے نماز پڑھ رہے ہیں یہی کہہ رہے ہیں.
You've been praying since you were a child. You're saying the same thing.
کیا معلوم نہیں آپ کو کہ اللہ بڑے ہیں؟
So don't you know Allah is the greatest?
معلوم ہے اسی لیے بولنا ہے.
He said, you know, that's why you're saying it again and again.
ایمان کا بول جو ہے وہ اپنی ذات میں مطلوب ہے.
Because the words of iman are desired, that is the goal.
کیونکہ ایمان میں استقامت اپنی ذات میں مطلوب ہے.
Because to stay steadfast in iman, that is what's مطلوب. That's what's desired.
تسلسل ہے اس میں.
There's a continuity.
اور امت نے اس کو بھلا دیا. یہ بہت بڑا قصور امت سے ہوا کہ اس نے اس کو دوسرے معلومات کے درجے میں رکھا ایمانیات. حالانکہ دوسرے معلومات کی نوعیت الگ ہے, ایمان کی بات کی ایمان کے مذاکرے کی بات الگ ہے. میں نے حضرت مولانا صاحب کے ایک بیان میں یہ تک سنا ہے کہ اگر آپ روزانہ ایمان کی بات نہیں کرو گے تو بھی ایمان میں زوال آ جائے گا. کیوں؟ یہ اس واسطے کہ ایک مستقل ہونے والا کام ہے. کیونکہ اس کی ضرورت آدمی کو مستقل پڑتی ہے, اس کے اندر ترقی ہوتی رہنا پڑتا
ہے.
یہ ٹھہرنے کی چیز نہیں ہوتی.
It should be something static.
ایمان سے اللہ کی نزدیکی ملتی ہے.
And through iman we get closer to Allah.
اور چونکہ اللہ کی کوئی حد نہیں ہے تو ان کی نزدیکی بھی کوئی حد نہیں ہے.
And because there is no limit to Allah, there's also no limit to getting closer to Allah.
اس لیے جتنا زیادہ آدمی ایمان پر محنت کرتا رہے گا ایمان ترقی ہی کرتا رہے گا.
That's why the more we make effort to iman, the more inshallah our iman will increase.
اسی لیے ایمان بڑھتا ہی رہتا ہے.
That's why iman should be increasing.
اسی لیے یوں کہتے ہیں بزرگ لوگ بڑے لوگ کہ ہر آنے والے دن میں پہلے دن کے مقابلے میں ایمان میں تھوڑا سا تازگی محسوس ہونا چاہیے, کیفیت محسوس ہونا چاہیے.
That's what our elders say, that each new day should have more iman than the previous day.
ایمان کی کیفیت میں, ایمان کے نور میں, ایمان کے ذوق میں, ایمان کے شوق میں.
In the feeling of, in the encouragement of, in the light of, in the zeal of iman should increase daily.
یہ وہ ایسی چیز ہے کہ آدمی کو ایمان پر محنت کرنے کی ضرورت پڑتی ہے.
And this needs a lot of effort.
میں نے جو آیت پڑھی ہے اس میں اللہ تبارک و تعالیٰ یہی مضمون بیان فرما رہے ہیں. وہ مضمون بھی بڑا, اس کی وہ صورت ہی بڑی عجیب شروع ہے.
And the surah begins is very, very,
اس کے مضامین اتنے عجیب ہیں کہ جس یعنی آدمی چکرا کے رہ جاتا ہے.
And the topic is such that make you dizzy.
کیونکہ وہ صرف اللہ تعالیٰ کے بارے میں ہے.
So it's only about Allah.
شروع بھی وہیں سے ہے, بلکہ یہ جو آیت میں نے پڑھی وہاں تک یہی مضمون ہے, اس کے آگے بھی یہی ہے. سب سے پہلے اللہ فرما رہے ہیں کہ اللہ تبارک و تعالیٰ کی وہ سب چیزیں تسبیح کرتی ہیں جو آسمان میں ہیں, اور وہ سب چیزیں تسبیح کرتی ہیں جو زمین میں ہیں.
The beginning says everything on the in the sky, everything in the earth, they talk about the perfectness of Allah سبحانہ.
ہمارے نزدیک کچھ چیزیں سمجھ والی ہیں, کچھ چیزیں بے سمجھ والی ہیں.
According to us, some things are animate, some things are inanimate.
اللہ کے پاس سب چیزیں سمجھ والی ہیں.
But in the eyes of Allah, everything has an understanding.
اس لیے کہ تسبیح کے واسطے سمجھ ضروری ہے.
Because in order to do tasbih, we would think that you need to have some sort of understanding.
کیونکہ تسبیح کرنے کے واسطے زندگی چاہیے.
Because you need life in order to do tasbih.
قدرت چاہیے.
You need power.
اللہ کا علم چاہیے.
You need the knowledge of Allah.
اللہ تعالیٰ کی علم, اللہ کا علم ہو تبھی تو اللہ کی پاکی بیان کرے گی نا.
Because how would you say the perfectness of Allah if you don't recognize Allah?
ارادہ چاہیے.
You need the intention.
قدرت چاہیے.
And the power.
زبان چاہیے.
And the tongue.
سب چاہیے اس میں.
You need all these things.
اور اللہ فرما رہے ہیں تسبیح ہے. اسی لیے قرآن پاک میں ہے وہی من شئ اللہ یسبح بحمدہ, ہر چیز تسبیح کرتی ہے.
ولیکن
لا تفقہون تسبیحہم, البتہ تم کو ان کی تسبیح سمجھ میں نہیں آتی.
But the fact is that you guys don't understand how to do tasbih.
جو اللہ والے اللہ کا کثرت سے ذکر کرتے ہیں,
those pious people who do the ذکر of Allah a lot,
उनको चीजों की तस्बीह भी समझ में आ जाती है।
They can also understand the tasbih of things।
आपने वो वाकया सुना होगा हमारे इलियास साहब रहमतुल्लाह अलैह की वालिदा का।
You've heard the incident of the mother of Imam Ilyas rahmatullah alayh।
वो बड़ी अल्लाह वाली थी।
She was a very pious lady।
वो औलिया अल्लाह में से थी।
One of the friends of Allah।
वो रोजाना 40 पारे कुरान पढ़ती थी।
She used to read 40 paras every day।
यानी एक कुरान पाक मुकम्मल करके 10 पारे और करती थी रोज।
Meaning every day not just one Quran, one Quran and 10 more juz।
उनके बारे में आता है कि एक मरतबा हज़रत शाह अब्दुल क़ादिर रायपुरी एक बड़े बुजुर्ग गुजरे हैं, वो आए थे घर।
So it says about her, one time one of the elders that time, one of the father I would have been, he came to visit.
उनके घर में नहीं मालूम था कौन है।
She didn't know who it was, but it was
some elders. आए और थोड़ी देर बैठे, इनके वाले उनके यानी बातचीत की और चले गए।
Meaning this bazook came, he talked to her father.
उन्होंने इलियास साहब के अब्बा से बातचीत की और चले गए।
उन्होंने इलियास के फादर, उन्होंने इस्माइल अब्दुल्लाही, talked to him and he left.
नहीं नहीं नहीं, उन्होंने इलियास के अब्बा, उनके हाँ उनकी वालिदा के हस्बैंड। जब वो चले गए तो उन्होंने कहा कि कौन आया था।
So when he left, she asked him, her husband, you know, and asked his father, who is this guy?
तो उन्होंने कहा कि क्यों आपको क्या क्या जरूरत पड़ी है।
He said, why are you asking?
फरमाया जो भी हो, जो आया था उसका जो जिक्र था उस चारपाई ने कबूल कर लिया है, और वो चारपाई वो जिक्र कर रही है जो वो बंदा कर रहा था।
He said, whoever that was, whatever zikr he was doing, the bed that he was sitting on is doing that same zikr.
इसलिए मैं पूछ रही हूँ कि कौन आया था।
That's why I'm asking who is this guy. That even this bed was inanimate object in the same zikr as this guy that was here doing this.
तो माँ इस्माइल साहब के वाली साहब माँ इलियास साहब रहमतुल्लाह अलैह के वाली साहब ने बताया कि फलां बुजुर्ग आए थे।
Then her husband told him, no, the son is so elder came.
हर चीज तस्बीह करती।
So everything does tasbih.
हमको नहीं समझ में आता।
But we don't understand.
मकान भी तस्बीह करता है, पत्थर भी तस्बीह करता है,
हाउस भी तस्बीह, रॉक्स भी तस्बीह,
पत्ता भी तस्बीह करता है, टहनी भी तस्बीह करती है,
लीव्स भी तस्बीह,
जानवर भी तस्बीह करते हैं,
एंट्स भी तस्बीह,
चींटियां तस्बीह करती
हैं, एंट्स भी तस्बीह,
सब का तस्बीह करते हैं,
एवरीथिंग कैन तस्बीह।
तो अल्लाह पाक उसी को फरमा रहे हैं कि सब तस्बीह करते हैं जो आसमानों में, सब तस्बीह करते हैं जो जमीन में।
दैट्स व्हाट रेफरिंग टू द बिगिनिंग ऑफ द सूरा दैट एवरीथिंग इन द स्काइज एंड अर्थ डस तस्बीह अल्लाह।
वो अल्लाह बहुत गलबे वाला है और इज्जत वाला है।
That Allah who is so dominant and so powerful.
और हिकमत वाला है।
And all wise.
फिर उसके बाद हमारा लहू मुल्क समावाती वाला।
And he has the kingdom of the earth, skies and the earth.
यही कि वो तस्बीह करती हैं अल्लाह का उनसे ताल्लुक नहीं, अल्लाह ही मालिक है।
And not just they do tasbih, why? Because Allah Subhanahu is the owner of everything.
पूरी आसमान और जमीन में जो कुछ है सबका मालिक अल्लाह।
Whatever is in the skies and the earth, Allah is the owner of these things.
यही वही उम्मीद जिंदा वही करता है, मारता वही है,
he gives life and he gives death.
और वो हर शय पर कादिर है।
And he's all powerful over everything.
फिर उसके बाद में फरमाया कि वही अव्वल है।
And he is the first.
और वही आखिर है।
And he is the last.
और वही जाहिर है।
He is the most prevalent.
और वही बातिन है।
And he is the most discreet.
ये एक ऐसा जुमला है कि सारी दुनिया के आरिफीन परेशान हैं इसमें।
This sentence is so complex that many pious people are trying to understand the wisdom behind the sentence.
अव्वल आखिर होना तो समझ में आता है।
We can understand the first and the last.
लेकिन जाहिर बातिन होना जल्दी नहीं समझ में आता।
But your prevalent and discreet, it doesn't ring a bell immediately.
इल्ला कि अल्लाह किसी पे खोल दे।
Except for those who Allah Subhanahu wa Taala opens the understanding.
अल्लाह जाहिर है।
Allah is prevalent.
इसीलिए अल्लाह ने फरमाया अल्लाह है आसमान और जमीन का नूर।
That's why Allah said Allah is the light of the skies and the earth.
अल्लाह नूरु समावाति वल अर्द।
Allah is the light of the skies and the earth.
और नूर की तारीफ क्या है?
And how do you define light?
कि जो अपनी जात से जाहिर हो फिर दूसरे को जाहिर करे।
Light is defined as something that has its own internal light which displays other things.
खुद जाहिर हो पहले।
First he itself is enlightening.
जब तक लाइट खुद जाहिर नहीं होगी वो दूसरे को जाहिर नहीं कर सकती।
Because until a light can illuminate itself, it cannot illuminate other things.
अगर ये लाइट जाहिर खुद से नहीं जलेगी तो ये सब चीजें जो हैं वो सब अंधेरे में रहेंगे, कुछ भी नजर नहीं आएगा।
Because if the bulb does not burn by itself, it doesn't have its own internal source of light, how can it produce and illuminate other things around it?
کیا اللہ تبارک و تعالیٰ کی حقیقت یہ بات کا مفہوم ہے اللہ ہی جانتے ہیں.
So, I mean, the reality is really Allah knows best.
اللہ یہ فرما رہے ہیں کہ تم لوگ اتنے ظاہر ہو میرے ظاہر ہونے سے ظاہر ہو.
It meaning that wherever you are present today, you are present and prevalent because of my light that you are being shown.
اسی لیے میں تم سے زیادہ قریب ہوں.
That's why I am closer to you than yourself.
جب تک میں نہیں آیا تم نہیں آ سکتے.
Because until I come to you, you will not recognize.
جب تک میں ظاہر نہیں ہوا تم ظاہر نہیں ہو سکتے.
Because until I was displayed, you will not understand who you are.
اور اتنا بول کے بھی خاموش نہیں ہوگئے.
And that's not it.
فرمایا هو الباطن وہی باطن ہے.
And he's also the most discreet.
ظاہر ہے تو سمجھ میں آ رہا.
We understand.
اور وہ کہ باطن بھی وہی ہے.
But we, how does it mean he's discreet?
چیز کے موجود ہونے کے یہ چار اعتبار ہوتے ہیں.
Because in order for something to be present, these are the four characteristics.
یہ چاروں کے چاروں اللہ نے لے لیے.
And Allah has taken all this from himself.
آپ کہاں پر ہیں؟
So where are you?
آسمان کہاں ہیں؟
Where is the sky?
چاند سورج کہاں ہیں؟
Where is the sun and the moon?
یہ سولار سسٹم کہاں ہیں؟
Where is the solar system?
یہ پورا کا پورا جو نا یہ پوری دنیا جو کہکشاؤں کی ہے وہ کہاں پر ہے؟
Where is this galaxy?
یہ دریا یہ پہاڑ
the rivers and the mountains.
اللہ تعالیٰ نے چاروں چیزیں تو خود ہی لے لی ہیں.
Allah has taken everything from himself.
هو الاول والآخر والظاہر والباطن.
He's the first and the last and the prevalent and the discreet.
اچھا اس کا ترجمہ بھی حضور پاک صلی اللہ علیہ وسلم نے ایسے ہی کیا ہے.
And this is how Nabi صلی اللہ علیہ وسلم translated this.
ایسا نہیں ہے کہ بھائی حضور نے کچھ اور ترجمہ کیا ہے اس
کا. Nabi صلی اللہ علیہ وسلم translated in some different way.
هو الاول ليس قبله شيء.
And he's giving tafsir this ayah, meaning Allah is the first, there's nothing before him.
والآخر ليس بعده شيء.
He is the last and nothing after him.
والظاهر ليس فوقه شيء.
He is the most prevalent, there's nothing above him.
والباطن ليس دونه شيء.
And he is the most discreet and there's nothing that escapes him.
تو یہ اللہ تعالیٰ یہ چار باتیں کسی اور چیز کے بارے میں بول رہے ہیں یہ بھی نہیں ہے.
And it's not like Allah is saying these things about other things, no.
کیونکہ اگر ویسا ہوتا تو حضور صلی اللہ علیہ وسلم ترجمہ ویسا کرتے.
Because if that was the case, Nabi صلی اللہ علیہ وسلم would translate it in a different way.
تو آپ نے جب یہ بات کہی تو اس کا مطلب یہ کہ یہیں پہ ہے بات. یہ
سو when Nabi صلی اللہ علیہ وسلم translated this way, this is what it means.
اس کے بعد اللہ تبارک و تعالی نے ان چاروں چیزوں کی وجہ بھی بتا دی.
Then Allah صلی اللہ علیہ وسلم is saying the reason and the rationale for these four things.
وَهُوَ بِكُلِّ شَيْءٍ عَلِيمٌ. وہ ہر شے کا علیم ہے.
Because he is the knower of everything.
جو علیم ہوتا ہے معلوم جو ہے نا وہ سبھی معلوم کا وہی سب کچھ ہوتا ہے.
Because he who is knowledgeable, he knows the presence of everything.
نہیں نہیں وہ نہیں بات کا مطلب یہ بولنا ہے ان کو کہ جو علیم ہوگا تو اس کے معلوم میں وہ اس کے معلوم میں جو چیز ہے تو وہ علیم جو ہے نا وہی اس معلوم کا سب کچھ ہے. سمجھ میں علیم جو آپ کے ذہن میں گاڑی ہے.
For example, give an example. You're thinking of a car.
آپ کے دماغ میں جو گاڑی ہے
so your understanding of a car is in your mind.
کسی بھی قسم کی جس کو آپ پسند کرتے
ہیں whatever kind of car you want, whatever.
اس گاڑی کو سوچنے سے پہلے کون ہے؟
What was there before your impression of a car?
آپ ہیں.
You
are کیونکہ آپ ہی نے سوچا ہے.
Because you are the one instigating that thought of the car.
اس گاڑی کے بعد کون ہے؟
What is after that car?
اگر وہ گاڑی کے بجائے گدھا سوچ لیں آپ گاڑی تو گئی.
If now after you thought of the car, you're thinking of a donkey, then the car is gone. Now you're thinking of a donkey.
تو اس گاڑی کے بعد کون ہے؟
So what is after the car?
You.
اب مسئلہ یہ ہے کہ اس گاڑی کا ظاہر کون ہے؟
And what is the manifestation of that car?
ٹھیک ہے اس میں اس کا جو ڈیزائن ہے اس کا جو کلر ہے اس کا جو شیپ ہے جو بھی آپ نے سوچا ہے مگر وہ کہاں ہے وہ؟
I mean, whatever you know, shape and size of the car that you're thinking about, but where is it?
وہ آپ ہی ہیں وہ.
It's in you.
آپ ہی کا اعتبار ہے کہ آپ نے اپنے ہی ذہن میں ایک چیز کا تصور کر کے ایک معلوم کو اپنے سے الگ سے تصور کیا.
Because of your intent, you created something in your mind that you wanted to be in your mind.
اور اس کے اندر کون ہے؟
And who is inside?
گاڑی کا اندر اس کا مشین اس کا کچھ بھی جو بھی آپ نے سوچ رہا وہ کون سوچ رہا ہے وہ
meaning the internal of the machine and the mechanic who's
آپ ہی سوچ رہے ہیں
you are
کیونکہ اگر وہ گاڑی اپنی ذات میں ہوتی آپ سے ہٹ کر تو کبھی کہ آپ کا دماغ پھٹ چکا ہوتا
because if that car had its own separate value they would have taken it off way before
تو اس کو اللہ فرما رہا ہے کہ وہ چونکہ علیم ہے اس لیے معلومات جو ہے نا وہ کہیں جا نہیں سکتی اس کے پاس سے. اس لیے وہ ظاہر بھی ہے ان کا, باطن بھی ہے ان کا, اول بھی ہے ان کا, آخر بھی ہے ان کا.
That's why he has the most apparent and the discreet and the first and the last. He's all encompassing.
مگر اس میں سمجھنے کی ایک تھوڑی سی بات ہے, وہ یہ ہے کہ ہمارے علم کی بات الگ ہے, اللہ میاں کے علم کی بات الگ ہے. ہمارے علم میں جو چیزیں ہم اس کو پکڑ نہیں سکتے, اس کو ٹچ نہیں کر سکتے, اس کو چھین نہیں سکتے, اس کو موو نہیں کر سکتے, اللہ پاک کا یہ معاملہ نہیں ہے. تو یہ تو سمجھنے کے لیے اللہ نے کائنات بنائی ہے نا.
This is just for understanding that Allah Taala created the whole universe.
اس لیے ہمارے اندر جتنی چیزیں ہیں وہ سمجھ کے لیے ہیں اللہ تعالیٰ کی.
Because whatever we have is there to understand the powers of Allah Taala.
مگر اس کا یہ مطلب نہیں ہوتا کہ بیعین ہی وہ مزداق ہوتا ہے.
But that doesn't mean this exact same thing as, you know, the power.
بلکہ یہ کہ دماغ لے لیتا ہے حقیقت کو.
It's just to understand.
وہ قریب ہو جاتا ہے حقیقت کو پہچاننے کے.
To recognize the reality.
تو اللہ تبارک و تعالیٰ یہ فرما رہے ہیں یہاں پر.
So this is Allah Taala saying here.
پھر اس کے بعد میں اللہ نے فرمایا کہ والذی خلق السماوات والارض فی ستۃ ایام.
Then the next ayat he said Allah Taala created the skies and the earth in 6 days.
ثم استوى على العرش.
Then he sat on his arsh.
يعلم ما يلج في الارض وما يخرج منها.
He knows what comes inside the earth and what goes outside the earth.
وما ينزل من السماء وما يعرج فيها.
And what is descends from the earth and what goes beyond the earth.
وهو معكم اينما كنتم.
And he's with you wherever you are.
کہیں بھی تم رہو,
wherever you are,
اندھیرے میں,
in the darkness,
اجالے میں,
in the light,
بازار میں,
in the stores,
آفس میں,
in the office,
مسجد میں,
in the masjid,
بیوی کے ساتھ,
with your wife,
بچوں کے ساتھ,
with your children,
سفر میں,
in traveling,
پلین میں,
on the plane,
ٹرین میں,
on the train,
کار میں,
on the car,
مکے میں,
in Makkah,
مدینے میں,
in Medina,
اپنے ملک میں,
in your country,
جہاں کہیں تم ہو,
wherever you are,
وہ ساتھ ہے. حضور نے فرمایا کہ اللہ تعالیٰ کو یاد رکھو, تم اللہ کو اپنے سامنے پاؤ گے. احفظ اللہ تجدہ تجاہک.
Preserve Allah so that you find him with you.
کہیں بھی بیٹھ کے آپ سوچیں اللہ کہاں ہے, آپ کے سامنے ملے گا اللہ.
Wherever you think about Allah, where is Allah? You'll find him with you.
حضور نے فرمایا جب تم نماز پڑھو تو سامنے مت تھوکو.
That's why Nabi Sallallahu Alaihi Wasallam said, when you pray, don't spit in front of you.
اذا صلى احدكم فلا يطفل امامه. فان احد فان امامكم الله. اس لیے کہ تمہارے سامنے اللہ ہے.
Because Allah is in front of you.
بندہ سجدے میں سب سے زیادہ اللہ سے قریب ہوتا ہے.
We are the closest to Allah when we are in sajda.
جبکہ بازو والا بھی نہیں سن رہا ہوتا ہم کیا بول رہے ہیں.
That even those that are next to us, they don't understand.
اللہ تبارک و تعالی وہاں پہ ہے.
Allah is there.
يحفظ الله تجده تجاهك.
Wherever you find, you know, guard Allah so that you find him before you.
ایمان یہ سیکھنے کا نام ہے کہ یہ چیز بیٹھ جائے دماغ میں.
And this is what we need to learn to inculcate these things into our
heart. استحضار ہو جائے اس کا.
And to remember these things continuously.
صحابہ کو یہ بات ایسی تھی جیسی ہے ویسے ان کے دماغ میں تھی.
That was the condition of Sahaba Kiram, that they had these things into their hearts.
وہ ہر وقت اللہ کے سامنے ہی ہوتے تھے.
They were in front of Allah all the time.
اسی لیے وہ تجارت میں بھی اللہ کے ساتھ ہوتے تھے.
They were with Allah while they were in business.
وہ نماز میں بھی اللہ کے ساتھ ہوتے تھے.
They were with Allah while they were praying.
ان کی نماز بھی نماز تھی.
That's why their prayer was prayer.
ان کی تجارت بھی نماز تھی.
And their business was also prayer.
اس لیے نماز میں وہ کہیں جاتے نہیں تھے.
That's why they weren't going anywhere metaphysically in their prayer.
جیسے ہم لوگ جاتے ہیں.
As we do when we pray.
امام کو کام پہ لگا دیا تو شروع کر.
That's why we tell the imam, okay, fine, you get started.
اور ہم آ رہے ہیں جا
کے
ادھر قرضہ وصول کرنا ہے,
اس
کو قرضہ دینا ہے,
وہ
گروسری لانا ہے, وہ ڈاکٹر کے ساتھ میں اپائنٹمنٹ ہے, وہ بچہ یہ بولا, وہ بیوی وہ بولی, ہم اپنے کام میں. کیوں؟ اس واسطے کہ وہ ایمان بنانے کی مشق ہی نہیں کی ہے. صحابہ نماز میں تو نماز میں ہی ہوتے تھے, ان کو خیالات نہیں ستاتے تھے, ان کو وسوسے نہیں آتے تھے. حضرت یوسف صاحب رحمۃ اللہ علیہ ان کے بیان میں یہ ہے کہ ان کا خیال جو ہے نا وہ دور نہیں جاتا تھا. क्यों? इस वास्ते कि ख्याल जो है वो अना का जुज है.
Because these thoughts are a part of us.
अना अना
मैं आई जो आई जो आई पार्ट ऑफ आर ईगो.
आई का पार्ट है वो.
They're part of our ego.
तो अगर मैं दूसरी ख्यालों में रहा तो मैं नहीं हूँ यहाँ पर, मेरी बॉडी रखी हुई खाली.
Because if I'm thinking of something else, then I'm not physically here.
इसका ताल्लुक असल ईमान से है.
And that's related to iman.
जब जैसा अल्लाह के बारे में ईमान बनेगा,
the more we have a complete understanding of Allah Subhanahu wa Taala,
हम नमाज में ही रहेंगे.
That's what we're praying will be in our prayer.
जा ही नहीं सकते यहाँ से.
We can't go anywhere else.
एक साहब ने अपने वालिद साहब से ये पूछा था कि नमाज में ख्याल आते हैं.
One person asked his father that I get thoughts while I pray.
वो अल्लाह वाले आदमी.
He was a
pious man. उन्होंने कहा कि जब नमाज शुरू हो जाती है तो फिर ख्याल कैसा आता है?
He said, when you start praying, how do you have thoughts in your mind?
यानी अगर आप इधर उधर सोचना भी चाहे तो नहीं सोच सकते, वो ये बोल रहे हैं.
So, but the father, he was completely under the law. He said, if I wanted to, when I'm praying, I can't think of anything else.
हमारे लिए तो समझना भी मुश्किल है, उनके लिए निकलना मुश्किल था.
But today for us, we have trouble understanding the complete concentration in our prayer.
इससे हम समझ सकते हैं कि हमें ईमान कितना सीखना है अभी.
That shows us how much effort we need to make.
क्या क्या सीखना है हमको?
And what we need to learn.
कैसा सीखना है?
And how we need to learn.
सहाबा किराम कैसा सीखते थे?
That's how we need to learn.
सहाबा सामने होते थे बिल्कुल.
सहाबा किराम were there.
अंधेरे में उजाले में.
In the dark and the light.
खलवत और जलवत में.
In private and public.
नमाज में नमाज के बाहर.
In prayer outside of prayer.
कारोबार में.
In the business.
रिजालुल्लाह तुलहीम तिजारतुन वला बैउन.
There are those men who know business or anything would deter them from the remembrance of Allah Subhanahu wa Taala.
और बाज़े तो ऐसे होते थे कि जब नमाज में आ जाते थे तो इस दुनिया से गायब हो जाते थे.
And there's some that while they were praying they would be oblivious of the whole world.
उनकी बॉडी तो रहती थी यहाँ पर.
Even though their body would be physically present.
लेकिन उनकी रूह चली जाती थी दूर.
But their ruh would be gone.
इतनी चली जाती थी कि उनको बाहर का पता नहीं चलता था.
अली
रज़ी अल्लाह ताला अन्हु के तीर लग गया और निकल रहा नहीं था. लोगों ने कहा कि जब ये नमाज पढ़ेंगे तो वो उसमें बहुत दूर निकल जाते हैं, पता नहीं कहाँ जाते हैं, जब निकाल लेंगे. उन्होंने नमाज शुरू की, लोगों ने तीर उनके रान में से खींच के निकाला, जिसको एंगल होते हैं फंस जाती है.
So while he was praying, the arrow was in his thigh. So while he was praying, they had to pull the arrow out.
नमाज से फारिग हुए लोग बैठे हुए थे.
So while he finished praying, the people were sitting around him.
सलाम फेरने के बाद में कहा कि तुम लोग तीर निकालने के वास्ते आए क्या?
He after he finished praying, so you came to take the arrow out?
कहने का हज़रत हमने तो वो निकाल भी लिया.
Is it already taken
out? तो कहने के मुझे तो पता भी नहीं चला.
I didn't even know.
ऐसे भी लोग थे.
Oh.
असल ऐसे लोग थे जिनको असल में अस्सलाम वालेकुम बोलना पड़ता था. अस्सलाम वालेकुम व रहमतुल्लाह. ये वो लोग थे कि जो नमाज से आते थे कहीं से तो फिर आपके सामने आके अस्सलाम वालेकुम बोलते थे, जब से आप बाहर से आके अस्सलाम वालेकुम करते हैं.
These are the people that because while they were praying they were gone somewhere else.
अल्लाह के दरबार में अल्लाह के
in complete concentration of Allah Subhanahu wa Taala, then when they would come back, in order to bring them back to reality, they would have to say salam. When we say salam alaykum wa rahmatullah, salam alaykum wa rahmatullah, they would say salam to the others. Okay, now I am back.
जैसे कोई बाहर से आए तो सलाम करता है.
जैसे someone comes from outside, they say salam.
वो इस दुनिया में आते थे तो सलाम करते थे.
Because when they would come back in this world, they would say salam.
क्योंकि वो उस वक्त तक के लिए इस दुनिया से ही गायब हो जाते.
Because during prayer, they were not in this world.
क्योंकि उनका जिस्म तो होता था मगर रूह नहीं होती.
I mean, their bodies were there, but their soul were not there.
अर्श में होती थी, अर्श के नीचे होती थी, कहाँ जाती थी अल्लाह ही जानता है.
Maybe under arsh, maybe taht arsh.
ऐसी महवियत होती थी अल्लाह के सजदे में.
They were so concentrated in the sajda, in the relationship with Allah Subhanahu wa Taala.
अल्लाह के हुजूर में,
in the presence of Allah,
अल्लाह की अजमत जाहिर करने में,
to display the greatness of Allah,
अल्लाह की अजमत के सामने अपने को जलील करने और फना करने में, मिटाने में,
and to humiliate themselves in the presence of Allah.
इतना अल्लाह की अजमत का ज़ुहूर उन पर होता था कि उनकी रूह गोया थोड़ी देर के लिए मिट जाती थी, खत्म हो जाती थी.
They were so impressed by the greatness of Allah that they would melt themselves in the presence of Allah.
उसको अल्लाह ताला फरमा रहे हैं वो बाबा माँ को महीना माँ को तुम, वो तुम्हारे साथ हैं, जान नहीं तुम हो.
That's what Allah was saying, that Allah is with you wherever you are.
इसलिए फरमाया कि जब तुम कुरान शरीफ पढ़ते हो तो हम होते हैं.
That's why he said, when you read the Quran, I am with you.
तुम कोई भी काम करते हो तो हम तुम्हारे साथ
हैं. Whenever you do anything, I am with you.
तुम किसी हालत में भी होते हो तो हम होते हैं वहाँ पे.
Whatever condition you are in, I am with you.
وما تكونوا في شأن وما تتلو منه من قرآن ولا تعملون من عمل إلا كنا عليكم شهودا إذ تفيضون فيه.
Then whenever you read the Quran or whatever action you're doing, I am with you.
Allah Ta'ala shaheed hain.
Allah is all witnessing.
Aur farmaya ke tum teen koi baat nahi karte magar main chautha hota hoon.
That if three are present, I am the fourth.
तुम चार नहीं होते मगर मैं पांचवा होता हूँ. तुम कम ज्यादा नहीं होते मगर मैं होता हूँ. वहाँ पर भी यही फरमाया, वह माँ को मैं ना माँ को, तो वो तुम्हारे साथ होते जहाँ कहीं तुम हो. लहू मुल्क समाप्त. फिर उसके बाद फरमाया क्या है वो, माँ को मैं ना माँ को, तो अल्लाह लहू मुल्क समाप्त यही वो जमीन وَإِلَى اللَّهِ تُرْجَعُ الْأُمُورُ لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ وَإِلَى اللَّهِ تُرْجَعُ الْأُمُورُ وَهِيَ مَالِكُ آسْمَانٍ وَزَمِينٍ وَكُلُّ سَارِي چِيزِينَ اللَّهِ كِي طَرَف لَوْتِي هِن.
And he is the master, he is the owner of the skies and the earth, and all matters turns towards him.
Uske baad Allah Taala farma rahe hain, aaminu billahi wa rasuli, Allah par aur Allah ke rasool par imaan lao.
Then after this Allah was saying, believe in Allah Subhanahu wa Taala and his messenger.
وَأَنْفِقُوا مِمَّا جَعَلَكُمْ مُسْتَخْلَفِينَ فِيهِ.
And spend from that which Allah Subhanahu wa Taala has given you power.
فالذين آمنوا منكم وأنفقوا لهم أجر كبير.
And those who believe and those who spend the best of Allah, they have a great reward.
उसके बाद वो आयत है जो मैंने पढ़ी थी.
And then after this is the ayat.
और वो इतनी अजीब है कि जिसकी कोई हद नहीं.
And this is such a strange ayat.
अल्लाह ताला फरमा रहे, वमा लकुम ला तुमिनून बिललाही वर रसूल.
Allah Taala is asking us, what's wrong with you? Why don't you believe in Allah Taala?
वर रसूल यदुउकुम लितुमिनू बिरब्बिकुम.
While the messenger is inviting you to believe in Allah Taala.
وقد اخذ ميثاقكم.
Even though he's taking a promise from you, an oath from you.
إن كنتم مؤمنين.
If you are believers.
اگر تم ایمان والے ہو تو پھر ایمان کیوں نہیں لا رہے؟
Because if you claim to be believers, why don't you become believers?
جن ایمان والوں کو ایمان لانے کا جو حکم ہے نا, یا ایھا الذین آمنوا آمنوا والا, یہاں کس انداز میں ہے دیکھیے.
It's the same logic that in those ayats where Allah is saying, oh, you believe in Allah. It's the same logic here, but it's presenting in a different way.
وَمَا لَكُمْ لَا تُؤْمِنُونَ بِاللَّهِ وَالرَّسُولُ يَدْعُوكُمْ لِتُؤْمِنُوا بِرَبِّكُمْ.
And so what's wrong with it that you don't believe in Allah while the messenger is inviting you to believe in Allah?
وَقَدْ أَخَذَ مِيثَاقَكُمْ.
And he's taking a promise from you.
اگر تم ایمان والے ہو تو پھر ایمان کیوں نہیں لا رہے ہو؟
Then if you claim to be believers, why aren't you believers?
ان کو تم مومنین ہیں, اس کا مطلب یہ خطاب غیر مومنوں کو نہیں ہے.
This means that this is addressing the believers.
یہ خطاب ایمان والوں سے ہے.
This is addressing directed at the believers.
اگر تم ایمان والے ہو تو پھر مجھ پر ایمان لاؤ.
So if you claim to be believers, believe in me.
جیسا میں کہہ رہا ہوں ویسا مانو.
As I'm telling you to.
ویسا سمجھو.
Then you believe in that.
ویسے یاد رکھو.
And remember me that.
ویسے مشق کرو.
And to practice that.
ویسے ذکر کرو.
And to do ذکر that.
ویسی عظمت دل میں لاؤ.
And to bring the greatness into your heart.
ویسے رہو رات اور دن میں.
Be that way day and night.
اور اس میں اپنی جان اور مال دونوں میرے لیے لگاؤ.
And spend your life and energy and money for me in that way.
وَلِلَّهِ مِيرَاثُ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا لَكُمْ أَلَّا تُنْفِقُوا فِي سَبِيلِ اللَّهِ وَلِلَّهِ مِيرَاثُ السَّمَاوَاتِ وَالْأَرْضِ.
And what's wrong with you? Why don't you spend money in the path of Allah, where to everything this skies and earth belongs to Allah.
خرچ کرنے میں اللہ کو مقدم کرنا.
Because when you spend, keep Allah subhanahu wa ta'ala as a priority.
اور اپنی جان کی مصروفیت میں اللہ کو مقدم کرنا.
And the use of your time and energy to put the priorities of deen in front of you.
اللہ پر ایمان کا تقاضا یہ ہے کہ جان کو لگانے میں اللہ کو مقدم رکھنا, چونکہ وہی سب سے بڑے.
The demand for deen is such that one to spend your time and energy is to keep the priorities of deen in front of you.
وہی سب کچھ ہیں.
Because he's everything.
انہی کے ہاتھ میں سب کچھ ہے.
And he controls everything.
ان کے غیر کے پاس کچھ بھی نہیں ہے.
And anything besides him has nothing.
ان کے غیر سے کوئی امید نہیں.
And anything besides him we can't do anything.
ان کے غیر سے کوئی مرغوبیت نہیں.
We should not be impressed by anything.
وہ بڑا ہو یا چھوٹا ہو کچھ نہیں کر سکتا.
Big or small, they can't do anything.
پوری طرح اللہ کے کنٹرول میں ہے.
Everything is in the control of Allah.
اس کے اول بھی, اس کے آخر بھی, اس کے ظاہر بھی, اس کے باطن بھی, کہاں جائے گا وہ؟
Beginning and discreet and obvious, everything is in control of Allah.
اس لیے اللہ تبارک و تعالی نے ایسے حضرات صحابہ کی تربیت فرمائی تھی کہ صحابہ کا خرچ کرنا وہ دین کے تقاضے کی بنیاد پر رعایت سے تھا, بیوی بچوں کی رعایت سے نہیں تھا.
That's why the training of the Sahaba Kiram was such that when you need to spend money, you would keep the needs and the demands of deen in front of you, not the needs and the demands of your wife and children.
जैसे हमारा खर्च करना बीवी बच्चों के रियायत के बाद दीन के लिए होता है ना?
That's why today we prioritize our families, wife and children. Then whatever is left over, we give to deen.
साहबे किराम का खर्च करना दीन की रियायत के बाद बीवी बच्चों के साथ.
But the साहबे किराम was opposite. Their priority was deen. Whatever is left over from deen, then it would go to their family.
यही हाल उनकी जान की मसरूफियत का था.
Same thing for the spending of their time and energy.
हमारा दुनिया और बीवी बच्चों की मसरूफियत के बाद हमारी जान अल्लाह के दीन के लिए है।
Today we relegate our time and energy to deen after we have given to our families.
सहाबा का इसका उल्टा था बिल्कुल।
तो सहाबा का उल्टा exact opposite।
उनके पास वो अल्लाह के दीन के अल्लाह के लिए उनकी जान और माल जान थी।
Because their priority was that their time and energy is for Allah.
उनकी सलाहियतें थी।
And their talents.
उसमें से अगर टाइम बच गया तो बीवी को भी है, फिर बच्चों को भी है, फिर कमाने को भी है।
So whatever is left over from that, yes, you can give to your wife and children and everybody.
ईमान वाली जिंदगी अपनी हकीकत के इतबार से इस जमाने में सहाबा के बिल्कुल अपोजिट है।
In reality, the life of a true believer is against the teachings of what we see in the life of Sahaba Kiram.
हमारी जो जिंदगियां हैं वो असल हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी को बता ही नहीं सकती।
You know, our lives, we would not be able to present these in front of Nabi Sallallahu Alaihi Wasallam.
इसलिए कि वो जिंदगी को बताने के वास्ते ईमान का एक खास लेवल चाहिए।
Because in order to show that, in order to implement that, it takes a certain level of iman.
हुजूर के पास हुजूर की मुआशरा सादा थी।
Because the society,
मिसाल के तौर पर,
for example, the society the was very simple at the time of Nabi Sallallahu Alaihi Wasallam.
हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मुआशरत के सादगी को इस जमाने का मुसलमान करना तो बहुत दूर की बात है, समझा भी नहीं सकता।
And in order to not just to implement and emulate the ways of the life of Nabi Sallallahu Alaihi Wasallam, in order to understand that,
वो मुआशरत है ही नहीं। वो मुआशरत है ही नहीं तो समझाएगा कैसे?
Because it's not here, how can we understand it?
वहाँ पे खुशी और गम,
the happiness and sadness in that time,
शादी और ब्याह,
and to wedding and weddings,
बीवी बच्चों का बच्चों का पैदा होना या बच्चों की खुशियाँ,
and the happiness of the wife and children,
ये जो है ना वो असल मसरूफियत के बीच में समता हुआ था।
These were all subservient to the needs of other needs of deen.
उसको अलग टाइम नहीं चाहिए होता था।
They didn't need a special time for that.
उसके लिए अलग प्रोग्राम नहीं चाहिए होता था।
Special time for that.
उसका स्केड्यूल नहीं बनता था।
There was no special schedule for that.
शादी करना है मिसाल के तौर पर।
For example, someone is getting married.
किसके पास करना है, कब रस्म होगा और कब जना वाला वो मेहंदी लगाई जाएगी और कब जो ना कपड़े पहनाए जाएंगे और कब तारीख मुकर्रर होगी, ये था क्या सहाबा में या हुजूर में?
Today, for example, when somebody get married, you think, okay, we have to set the date, what is the menu, what about the clothes, all we have all this planning. You think all this was there in the time of Sahaba Kiram?
No. जमात जा रही है।
For example, जमात is going.
हालात ऐसे बन गए कि किसी से किसी की शादी हो जा सकती है।
For example, if somebody could get married,
बस वो शादी रास्ते में हो जाती थी।
Then on the way they got married. That's it.
खुद हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के साथ ऐसा हुआ है।
खुद नबी सल्लल्लाहु अलैहि वसल्लम, it happened to him himself.
कहाँ हुई आपकी शादी? तो पहले से तय हुआ था कहीं?
So was it pre-arranged from before?
जहाँ पे सेटअप हो गया वहीं शादी हो गई।
Wherever there was arrangement, that's it.
और रुखसती का मौका नहीं है तो रुखसती बाद में से।
And then if it was time for rukhsati, then it would be afterwards.
रुखसती का मौका है तो रुखसती भी होगी।
If you can do it now, that's fine.
साहबा आते थे हुजूर के पास में, कपड़ों पे तो है ना जाफरानी लंग लगा हुआ है।
One sahabi came to Nabi Sallallahu Alaihi Wasallam and had some the color of zafran on his clothes.
हुजूर ने फरमाया कि ये क्या लगा हुआ है?
He said,
"What's this?" हुजूर शादी लेकर।
He said, "Oh, I just got married."
हुजूर को ही नहीं पता है।
He didn't tell Nabi Sallallahu Alaihi Wasallam.
और किसी को भी नहीं पता है।
And other people.
बस वो जो शायद गवाह बने थे उनको पता है।
Well, I'm sure obviously the witnesses they knew.
हुजूर ने फरमाया वलीमा कर लो।
He said, "You should do वलीमा."
तो हम उस सादगी वाले मुआशरत को कहाँ बता सकते हैं, आप ये बताइए।
How can we present this simplicity, this simple culture?
वो मामलात नहीं बता सकते।
And our financial
वो अखलाक नहीं बता सकते।
And those the mannerisms
वो इबादतें नहीं बना सकते, वो यकीन की कैफियत नहीं बता सकते। वजह उसकी यह है कि ये जिस मैदान से चीज आती है वो मैदान ही हमने छोड़ा हुआ है।
The reason is because where it's coming from, we've left that field.
अल्लाह ताला इलियासा रहमतुल्लाह अलैह की खबर को नूर से भरे कि उन्होंने उसको पकड़ा असल कि किस मैदान में ये चीजें होती हैं।
यह
होती है ईमान की मेहनत।
This is the effort of iman.
और इस ईमान की मेहनत में आदमी की अपनी जात इन्वॉल्व होती है।
And this takes, your own personal self.
और उसकी जात बन रही होती है।
And he develops himself.
उसके साथ साथ पूरा मुस्लिम मुआशरा वो बन रहा होता है।
And that's how the whole complete the Muslim culture is developed.
जितने मुसलमान हैं उनको दीन पसंद हो जाना।
And that the people begin to love deen.
ये एक मुस्तकिल काम होता है।
This is a continuous effort.
जो लोग ईमान में हैं, उनको क्या चीज पसंद है?
Those who have iman, what do they want?
आज पूरी दुनिया के मुस्लिम कंट्रीज को देखो, उनको क्या चीज पसंद है?
If you look at these Muslim countries, what do they want?
पूरे मुसलमान हैं।
They're all Muslims.
गवर्नमेंट भी मुस्लिम है।
The government is Muslim.
आप लोगों से पूछो आपको क्या पसंद है?
But if you ask the people, what do you want?
इस्लाम पसंद है?
You like Islam?
नहीं, नहीं, इस्लाम पसंद नहीं। उनको पर्दे की बात करो तो हजारों औरतें बेपर्दा होकर आके छोटी काट आती बाल काट देंगे। एक मर्तबा बेचारा जियाउर रहमान पाकिस्तान में औरतों के हिजाब का मसला उठाया था। दस हजार औरतें आ गई कि नहीं हम पर्दा नहीं कर सकते।
10,000
पहनने में क्या चाहिए? दीन चाहिए। खाने में क्या चाहिए? दीन चाहिए। करने में क्या चाहिए? दीन चाहिए। इबादत में क्या चाहिए? दीन चाहिए। खुशी और गम में क्या तरीका हो? वो कहे के दीन चाहिए। दीन की तलब आना, इसको कहते हैं अमर बिल मारूफ की मेहनत।
That's the effort of Imam.
पूरे मुआशरे में इसकी मेहनत उम्मत मुस्लिमा पर फर्ज है।
And to make this effort on all the communities of deen, that is mandatory upon this ummah.
क्योंकि आपको दीन ही पसंद नहीं है तो फिर इस्लाम का कहाँ इस्लाम है?
Because if you don't like deen, how do you like Islam?
फिर क्या कुरान पे क्या ईमान है?
What's your
रसूल
basis
पे क्या ईमान है? रसूल पर ईमान कहाँ गया?
What's your basis for the
आखिरत पर ईमान कहाँ गया?
I'm believing in the
ये अल्लाह क्यों नहीं पसंद? अल्लाह ताला की बात क्यों नहीं पसंद है?
Why don't we like the words of Allah?
क्योंकि अल्लाह की अजमत दिल में नहीं है।
Because we don't have the greatness of Allah.
अल्लाह की किबरियाई और बड़ाई दिल में नहीं है।
Because his greatness is not in our hearts.
अल्लाह पर ईमान बना हुआ नहीं है।
Because our iman is not there.
इसलिए पता चलेगा कि बात ईमान से शुरू होती है।
That's why we realize that the foundation is iman.
इसलिए अपनी जात के साथ साथ पूरी उम्मत मुस्लिमा में जो असल काम है वो ईमान की मेहनत का है।
That's why the foundational effort is to bring iman to myself and the rest of the Muslims.
और इतनी मेहनत करना कि जितना लगाया जा सकता है लगा देना, क्योंकि उम्मत मुस्लिमा पूरी दुनिया में फैली हुई
है।
पूरी दुनिया में मुसलमान बिगड़ा हुआ है।
हम
क्या कर सकते हैं? अल्लाह ताला का अजीब मामला है। एक चुनती क्या कर सकती है? मगर अल्लाह ने उसको इस्तेमाल कर लिया। मूसा अलैहि सलाम जो है ना बारिश की दुआ के लिए चले गए।
make dua for rain.
बस अभी दुआ भी दुआ से फारिग भी नहीं हुए थे, बारिश हो गई।
Then he was finished the dua and it started to rain.
अल्लाह ने वही भेजी कि आपको पता है मूसा कि हमने किसकी वजह से बारिश भेजी?
So Allah subhanahu wa ta'ala asked Musa alayhi salam, do you know why we brought sent the rain?
फरमाइए परवरदिगार। तो फरमाया कि वो एक चूटी भी तुम्हारे साथ आई थी, वो खड़े होकर जब दुआ करने लगी तो उस पर हमें प्यार आ गया।
There was one ant that was with you because of the dua of that ant. I have mercy upon that ant. I sent the rain.
पूरी कायनात उनके कंट्रोल में।
The whole universe is under his control.
सेकंड में चाहे बदल दें।
And he can change it in one second.
उनके लिए कुछ मुश्किल नहीं है कोई चीज।
Nothing is hard for him.
इसलिए उम्मत मुस्लिमा के अंदर दीन की मेहनत के लिए कुर्बानी देना असल है।
That's why the main thing is to give sacrifice for the ummat of deen.
सफर करना असल है।
And to travel.
और पहुंचना असल है।
And to reach them.
और हुजूर के तरीके पर उन तक जाना असल है।
And to reach them in the method of Nabi sallallahu alaihi wasallam.
हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मुशाबहत इख्तियार करना असल है।
دعوت میں حضور کی مشابہت آ جائے. ایمان کی محنت میں حضور کی مشابہت آ جائے. مسجد کی آبادی میں حضور کی مشابہت آ جائے. تعلیم و تعلم میں حضور کی مشابہت آ جائے. ذکر اور خدمت میں حضور صلی اللہ علیہ وسلم والی مشابہت آ جائے. اس کو کہتے ہیں امر بالمعروف و نہی عن المنکر کی محنت جو پوری امت مسلمہ میں کر رہا ہے.
This is called the effort of enjoining from good and forbidding towards bad.
اور جس آدمی کو اللہ سے جتنا پیار ہے,
and the more we love Allah,
وہ جتنا اللہ کو پہچانتا ہے,
and the more we recognize Allah,
جتنا ان سے محبت کرتا ہے,
the more we love Allah,
جتنا ان کے لیے اپنی جان و مال قربان کرنا چاہتا ہے, اتنا زیادہ وہ اللہ کی مخلوق میں چل پھر کر اللہ کی بات پہنچانے کا کام کرتا ہے.
The more he would go towards the creation of Allah to spread his deen.
اس لیے اس کے پاس ٹائم کی لیمٹ نہیں ہوتی.
That's why there's no limit for time.
اس کے پاس مال کی لیمٹ نہیں ہوتی.
There's no limit for wealth.
اس کے پاس حالات کی لیمٹ نہیں ہوتی.
There's no limit for conditions.
وہ حالات کی اجازت دینے کے انتظار میں نہیں ہوتا.
He doesn't wait for the conditions to approve.
وہ تو حکم سامنے رکھتا ہے.
He just look at the order of Allah.
امت مسلمہ کہاں جا رہی ہے؟
So where is going?
کیا حال ہے ان کے یوتھ کا؟
What is the condition of the
youth? کہاں ہیں ان کی بچے بچیاں؟
Where are the kids?
کہاں ان کے بڑے بوڑھے؟
Where are the elders?
کہاں ان کی عورتوں کی معاشرہ؟
Where are the ladies?
ایک آدمی کو حرقہ اور جلن ہو جاتی ہے.
We should have a hurt in our heart.
اور اس فکر کو لے کر وہ پوری دنیا میں پھرنے والا بن جاتا ہے.
And he takes this fikr concern with him throughout the world.
یہ ہم پر اللہ تبارک و تعالی نے فرض فرمایا ہے.
This has been made a mandatory upon us.
یہ اللہ کا حکم ہے.
This is a commandment of Allah.
اللہ کہتے ہیں کہ تم یہ کرو میرے لوگوں میری مخلوق کے ساتھ.
Allah says, yes, you should do this to my مخلوق.
مجھے چاہتے ہو یہ کرو تم.
If you love me, you will do this.
تمہارے پاس ٹائم میں نے دیا ہے تو یہ کرو تم.
I've given you time, so you should do this.
تم کو میں نے مال دیا ہے, تم یہ کام کرو.
I've given you wealth, you should do this.
کتنا کرنا؟
How much will you
do? اللہ نے فرمایا کہ اتنا کرو کہ اگر مر جاؤ تو فکر مت کرو.
He said, do so much that if you die, then no.
اگر مر جاؤ تو فکر مت کرو.
If you die, don't worry.
تم قسمت والے ہو.
You will be amongst the fortunate.
یہ قرآن پاک میں ہے.
That's in the Quran.
والذين قتلوا في سبيل الله فلن يضل اعمالهم.
Those who are shaheed in the path of Allah Subhanahu wa Taala, in the deficiency of amal will not bother them.
اور اس کے بعد کا جملہ اتنا عجیب ہے کہ ہم نے کبھی سوچا ہی نہیں.
And the next ayat is very strange.
سيهديهم, اللہ ان کو ہدایت دے گا.
Allah will give them guidance.
جب تو مر گیا ابھی ہدایت دینا کہاں ہے اس کو؟
He's already dead. How can
بچا ہوا کیا ہے اس کے پاس؟
Where is the guidance?
اللہ کہتے ہیں اصل تو اب بچا ہوا ہے.
He said, now you will get what you need.
ہدایت کی ضرورت تو اب ہے.
Now you will need hidayah. Meaning the life hereafter.
اس وجہ سے کہ ہدایت, جب اس کو ہدایت ہوگی تو ہی وہ پل صراط پر چل سکے گا.
Because if he has hidayah, then he'll be able to cross the pul sirat.
جب اس کے پاس ہدایت ہوگی تبھی اس کے پاس میں نور ہوگا جس کی روشنی میں وہ چل سکے گا.
Because if he had hidayah, he will have enough light to cross over the pul sirat.
اس کے پاس ہدایت ہوگی تبھی تو وہ عبقات حشر میں اپنے آپ کو بچا پائے گا.
Because if he had hidayah, then he will save himself from the predictions and the predictions.
فلاقتحم العقبہ, کیوں گھاٹیاں پار نہیں کی؟
Why couldn't he cross the valleys of
بے شمار گھاٹیاں ہیں آخرت کی.
So there's so many conditions coming in front of him.
اور بہت پریشان کن ہیں.
And they're very dangerous.
اندھیریاں ہیں.
Darkness.
ایک ہزار سال کی اندھیری کا ٹائم گزارنا ہے.
A thousand years worth of darkness.
اتنی اندھیری کہ ایک آدمی اپنا ہاتھ بھی نہیں دیکھ سکتا.
So dark that you can't even see your own hand in front of
you. اور ہزار سال اس میں سے نکالنا ہے.
And a thousand years you have to spend there.
ایسے ایسے عقبات ہیں.
These are the conditions that are coming from us.
قرآن پاک میں اللہ نے فرمایا کہ نورہم یسعا بین ایدیہم.
And Allah said that their nur, their light will transcend in front of them.
اور اس میں وہ چل سکیں گے.
And through that light they will walk.
وہاں ایمان کا نور ہوگا اور ہر آدمی کا اپنا اس کا نور ہوگا.
And then they will have the light of iman, and you will have iman according to your own condition.
يوم يقول المنافقون والمنافقات للذين آمنوا انظرونا نقتبس من نوركم.
That day the munafiqun, the hypocrites will say to those who believe, oh, let us borrow some of your light.
قيل ارجعوا وراءكم فالتمسوا نورا.
They'll be told them, no, go back and get your own light.
نہیں قیل ارجعوا وراءکم فالتمسوا نورا, تم اپنے پیچھے پلٹو, تمہارے پیچھے نور ہے تمہارا.
He said, no, turn around and that's where your nur is.
کیونکہ ان کو ایسا فیل کرایا جائے گا جیسے ان کا نور پیچھے ہے.
It will make them to understand that their nur is behind them.
کیونکہ وہ منافق ہیں نا, تو منافق ہوتا کچھ ہے کرتا کچھ ہے.
Because they're hypocrites, they believe something but they act on something.
تو اس لیے وہاں پہ بھی ایسے ہوگا کہ ان کو ایسا فیل ہوگا جیسے ان کا نور پیچھے ہے.
So it will make them to feel as if their nur is behind them.
जैसे वो पलटेंगे अपना नूर लेने के लिए
just as they turn around to get their own nur
faburiba bainahum bisurin lahu bab
there will be a door that will create in front of them
lahu bab
there will be a door
batinuhu fihi rahmah wa zahiruhu min qibalihi al'adab
and inside on the other side will be mercy
idhar iman wale hain udhar rahmah
on the other side where the iman the believers are there'll be mercy but on their side there'll be punishment
yunadunahum alam nakum ma'akum
they will make an answer hey what would you
قالوا بلى
ولكنكم
فتنتم أنفسكم
but you put yourself into problems
وتربصتم
and you
تربصتم انتظار کرتے رہے حالات کا
and you started waiting for your condition to improve
ورتبتم تم شک میں رہے
and you were in doubt
کیونکہ یقین کی کیفیت نہیں تھی
because they didn't have yaqeen
شک کی کیفیت میں تھے
they were in doubt
وغرتكم الأماني
And your long hopes have destroyed you.
وغرتكم بالله الغرور.
And the deceiver has deceived you.
तो ये सयाह दी अल्लाह फरमा रहे हैं कि अगर तुम मर गए ना फिक्र मत करो मैं तुम्हें हिदायत दूंगा
that was referring to that if you die I'll give you hidayah
wa yuslihu balahum aur ek jumla maze ka hai
and it will correct and it will improve your condition
tumhare halat bana dega
and your conditions will be made to improve
हम ये समझते हैं कि अभी बचा ही क्या है उसके पास हालात के लिए
तो नाउ द क्वेश्चन इज व्हाट कंडीशंस इज द नीड टू इंप्रूव
उसके बच्चे यतीम हो गए
तो नाउ हिज किड्स
उसकी बीवी बेवा हो गई
हिज वाइफ इज अ विडो
कारोबार वगैरह उसे छूट गया
एंड नो बिजनेस
उसकी जान ही चली गई
एंड हिज लॉस हिज लाइफ
हम कह रहे हैं अभी हाल बनने का क्या है उसका
सो व्हाट ही गोइंग टू डू
अल्लाह तआला हमारे हाल तो अभी बनना है असल
नाउ वी वांट टू इंप्रूव
سيهديهم ويصلح بالهم
we will give him guidance and we will improve his
condition ويدخلهم الجنة عرفها لهم
and we will enter into Jannah and we will recognize his own
status يا أيها الذين آمنوا إن تنصروا الله ينصركم اگر تم اللہ کی مدد کرو گے اس میں لگ جاؤ گے تو تمہاری اللہ مدد کرے گا
so you believe if you have Allah will help you
ويثبت اقدامكم و تمہارے قدم جمائے گا
and he will give you steadfastness
اصل خبر میں قدم جمنے کی ضرورت ہے
and that's because you will need steadfastness
اصل پل صراط پر قدم جمنے کی ضرورت ہے
you need steadfastness on the pul sirat
sirat patla bhi hai
because it's very
aur dono taraf se usko aankde bhi hain
and there are hooks on both sides
दोनों तरफ से वो निकल निकल के खींचते रहेंगे
आदमी
और उसकी मसाफत 1500 साल की है
and the length is 1500 years
उसके ऊपर चलना है
and we have to cross that
ये सब भी तकदम मतलब हमारे जब तुम्हें मदद की जरूरत पड़ेगी मैं मदद करूंगा
Allah will make you steadfast that's what you will need help
والذين كفروا فتعسًا لهم واضل اعمالهم
and those who disbelieve you know they're doomed
और उनके اعمال ضائع ہو جائیں گے
and all their efforts are wasted
तो इसलिए कितनी कुर्बानी देना है
So how much effort do we need to
कितना
make?
वक्त लगाना है
how much time do we need to give?
कुरान पाक ने साफ साफ बताया हुआ है इसको
Quran has made it very clear.
तुम्हारा हौसला कितना है
how much
तुम्हारा ईमान कैसा है
how much is
तुम्हारा जज्बा कैसा है
how much
तुम्हारा अल्लाह से ताल्लुक कैसा है
what is your relationship
तुम कितने वफादार हो
how loyal are you
तुम्हारे अंदर कितनी कुर्बानियत का जज्बा मेरे ऊपर है
how much do you want to give sacrifice
मेरे दोस्तों जिन्होंने अल्लाह से मोहब्बत की उन्होंने दिखा दिया कि कितना है
those who love Allah they show us
अल्लाह कुरान पाक में रिकॉग्नाइज फरमाते हैं उनको فمنهم من قضى نحبه ومنهم من ينتظر मेरे बंदे वो हैं जिन्होंने मुझसे वादा किया था और पूरा करके दिखाया
Allah is recording them those there are people who have fulfilled their promises and then there are those that are waiting to have it
Allah ताला जिसके दिन के बारे में कह रहा हूं जिन सहाबा के बारे में जो शहीद हो गए कि उन्होंने अपनी आरजू पूरी करके बताई जो उनके दिल में मेरे बारे में थी तो अल्लाह तस्दीक कर रहा है उनके दिल के हाल की अब अंदाजा उनके मकाम का करो कैसा है
and this is referring to those who are shaheed meaning that Allah Subhanahu wa ta'ala has fulfilled their desires in their heart and now they have given their lives to the sake of Allah Subhanahu wa ta'ala So can you imagine those that Allah Subhanahu wa ta'ala is praising in these ayahs? Can you imagine what Allah Subhanahu wa ta'ala has in store for them the life after?
और जो सहाबा शहीद नहीं हुए उनके बारे में कितना बड़ा लफ्ज है
and those that are waiting to be shaheed in battle
ومنهم من ينتظر जो इंतजार में हैं
and there are those who are waiting
وما بدلوا تبديلا कोई चेंजेस उनमें नहीं आए
and there's no change
उनके दिल की कैफियत अल्लाह बता रहे हैं कि उनके दिल में भी वैसे ही तमन्ना है कि वक्त आएगा तो दिखा देंगे कि हम क्या कर सकते हैं
because in their they have true iman in their heart and when the time comes they will show Allah Subhanahu wa ta'ala that he will
कैसे तुम्हारे लिए अपनी जान कुर्बान कर देंगे अपने औलादों को कुर्बान कर देंगे अपने जज्बात को कुर्बान कर देंगे अपने खाने पीने को कुर्बान कर देंगे अपनी इज्जत और नामूस को कुर्बान कर देंगे हम नहीं तुम्हारे मुकाबले में किसी की परवाह नहीं हम तुमको दिल से चाहते हैं हम तुमको टूट कर चाहते हैं इसलिए कि हमने तुम्हें पहचान लिया ہم تم پر ایمان لے آئے,
we believe in you.
ہم تم سے محبت کرنے لگ گئے,
we love you.
آپ ہمیں اپنا ولی بنا لیجیے.
پھر
اللہ تعالیٰ بھی ان کے ساتھ خاص معاملہ فرمائے, اولئک الذین امتحن اللہ قلوبہم للتقوى. فرمایا یہ ایمان والے ہیں اور یہ کلمہ ان کو سجتا بھی ہے. اس ایمان کے کلمے کے حقدار ہیں یہ اور ایمان کے کلمے کے اہل ہیں یہ. اس لیے میرے دوستوں بھائیوں ایمان ایمان پر محنت کرنا ہے اور اس ایمان کی محنت کو پوری امت مسلمہ میں چلانا ہے تاکہ پوری امت مسلمہ دین کو پسند کرنے والی ہو جائے. جو اللہ کی پسند ہے اسی کو معروفات کہتے ہیں, اور جو اللہ کو ناپسند ہے اسی کو منکرات کہتے ہیں. اللہ چاہتے ہیں کہ امر بالمعروف نہی عن المنکر کا مطلب محنت کر کے پورے لوگوں میں دین پسندی لاؤ.
So through this effort we want to make people love deen and to want to have deen in their lives.
جب وہ اندر سے ان کی چاہت آ جائے گی تو دین اپلائی کرنا کچھ مشکل نہیں رہے.
Because when it has the demand in their heart, then they will want it.
اس لیے اس محنت کی مسلسل کرنے کی ضرورت پڑتی ہے. غفلت آتی رہتی ہے, نفس آتا رہتا ہے, شیطان آتا رہتا ہے, جہالت آتی رہتی ہے, نئے نئے بچے بڑے ہوتے رہتے ہیں, تو اس طریقے سے ایک مسلسل محنت کی ضرورت پڑتی ہے. اس لیے جن کو اللہ تبارک و تعالیٰ نے موقع دیا ہے ان سے خطاب اللہ فرما رہے ہیں.
So for those who Allah has given the opportunity, Allah has addressed them.
جو جتنا زیادہ دیندار ہے وہ اتنا زیادہ مخاطب ہوتا ہے اللہ کی بات. جو جتنا نمازی ہے وہ اتنا زیادہ اللہ کا مخاطب ہوتا ہے. جو جتنا زیادہ اللہ کو یاد کرتا ہے اتنا زیادہ وہ اللہ کا مخاطب ہوتا ہے. اس لیے میرے دوستو محنت کو اپنا عزم بنانا ہے, محنت کی نیت کرنا ہے, ارادہ کرنا ہے, اور ارادہ بھی ایسا کہ اس کے مطابق عمل ہونا ہے. ارادہ صرف تمنا کے درجے میں نہیں, ارادہ صرف انتظار کے درجے میں نہیں, ارادہ وہ جس کے ساتھ میں عمل لگا ہوا ہو, محنت محنت لگی ہوئی ہو, قربانی لگی ہوئی ہو, جس میں بولنے کی ضرورت نہ پڑے. اور ہم تو میرے دوستو اللہ نے ہم کو ایسی جگہ رکھا ہے کہ ہم پوری دنیا کا ارادہ کریں. نیت ایمان والے کی نیت میں پوری دنیا ہوتی ہے. ایمان والا چاہے فزیکلی طور پر پوری دنیا میں نہ جا سکتا ہو, لیکن نیت اس کی پوری دنیا پہ حاوی ہوتی ہے. دین کی محنت کرنے والے شروع میں انہوں نے پوری دنیا کی نیت کی. ان کے پاس ایسے وسائل نہیں تھے کہ دور دور تک آئیں.
They didn't have the means that they could go too far.
ان کے پاس اتنا ٹائم بھی نہیں تھا کہ وہ اتنی دور دور تک آئیں.
Nor did they have that much time.
نہ پیسہ تھا ان کے پاس.
Nor money.
نہ صحت ان کی تھی.
Nor health.
نہ ان کے پاس ٹائم تھا.
Or time.
مگر ان کی بات پہنچی.
But their words were received.
انہوں نے نیت کی سارے عالم کی.
Why? Because we intend.
ہم اگر نیت کرتے ہیں تو اس نیت کا اثر پڑتا ہے.
So if you make intention, then intention has an effect.
آدمی کی نیت میں اس کا خیال شامل ہوتا ہے.
And in that intention,
اس کے خیال میں پوری دنیا کو لپیٹنے والی شعائیں ہوتی ہیں.
And our our intention should grasp the whole universe.
اس لیے پوری دنیا پر اس کا اثر پڑنا ضروری ہے. جیسے ہم نیت کریں گے ویسے اللہ معاملہ کرے گا. اس لیے سارے عالم کی ہدایت کی نیت کر کے اور ارادے کریں کہ ہم انشاءاللہ تعالی جیسے تقاضے ہمارے سامنے آئیں گے ویسے اللہ کے راستے میں نزدیک اور دور کے لیے جائیں گے. یہ مجمع چار چار مہینے لگایا ہوا ہے. ان کو پتا ہے اللہ کے دین کی محنت کیا ہوتی ہے, اس کی فضیلت کیا ہے, اس کا ثواب کیا ہے, اس کے اثرات کیا ہیں, خود اپنی کیفیت اس میں کیسی بنتی ہے. یہ تو تجربہ کیا ہوا ہے اپنا. اس لیے میرے دوستو اس وقت تو ہم سب کو نیت کرنا ہے کہ ہم سب انشاءاللہ چار چار مہینے ہر سال کے لیے تیار ہیں. سب تیار ہیں انشاءاللہ, کوئی رہ تو نہیں جائے گا. اب اس کے بعد میرے دوستو یہ بتاؤ کہ یہ سال بھی جنوری سے جو نیا سال شروع ہو رہا ہے, اس سال میں ہم میں سے چار چار مہینے کے لیے یعنی نام لکھانے کی ترتیب بتائیں, سارے کے سارے بتائیں کہ کون کون سے مہینے میں ہم جائیں گے اس سال میں جنوری سے لے کے سال کے ختم.
چار مہینے